يا أيها الذين آمنوا اذكروا نعمة الله عليكم إذ جاءتكم جنود فأرسلنا عليهم ريحا وجنودا لم تروها وكان الله بما تعملون بصيرا. بات چل رہی تھی غزوہ احزاب کے متعلق, اور اس کا پس منظر یہ ہوا تھا کہ قبیلہ بنو نضیر کے جو یہود تھے انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کے قتل کی سازش کی اور مسلمانوں کو مسلسل چھیڑتے رہتے تھے. اس وجہ سے نبی کریم صلی اللہ علیہ وسلم نے ان کو جلا وطن کیا. یہ جلا وطن ہو کر کے خیبر چلے گئے اور خیبر میں وہاں کے یہودیوں کے ساتھ مل کر کے شرارتیں کیا کرتے تھے. ان لوگوں کو اسلام کی ترقی, نبی کریم صلی اللہ علیہ وسلم کی دعوت کا عام ہونا یہ پسند نہیں تھا. تو ایک طرف مشرکین مکہ کی بات, وہ بھی مسلمانوں سے جلتے تھے, ادھر یہ یہود بھی, اور ان کو ان کی جلا وطنی کا بڑا صدمہ تھا. تو قبیلہ بنو نضیر کا سردار حیی بن اخطب وہ 20 آدمی کا وفد لے کر کے مکہ مکرمہ گیا, اور مکہ جا کر کے قریشیوں کے ساتھ اس نے بات چیت کی, اور بات چیت کر کے ان کو ورگلایا, ابھارا, اور ورگلا کر کے ان کو مدینہ منورہ کے اوپر حملہ کرنے کے لیے آمادہ کیا. قریش بہت ہوشیار لوگ تھے, ابو سفیان وغیرہ, وہ یوں سمجھتے تھے کہ یہ اہل کتاب یہود جو ہیں وہ بھی تو عقیدے میں مسلمانوں جیسے ہیں, وہ باس بادل موت کو مانتے ہیں, آسمانی کتابوں کو, نبیوں کو مانتے ہیں, اور ہماری بت پرستی کو یہ لوگ غلط مانتے ہیں, اسی لیے ان کے اوپر بھروسہ نہ ہو سکے. اسی لیے ابو سفیان نے صاف صاف بات کی حیی بن اخطب سے, دیکھو ہمارا اور تمہارا معاملہ ایک مذہبی بھی ہے, لہذا اب تم ہم کو بتاؤ کہ ہمارا مذہب صحیح ہے یا غلط ہے. تو حیی بن اخطب تمام تفصیلات جانتے ہوئے بھی پھر سامنے سے سوال کر رہا ہے کہ بتاؤ تم لوگوں کے کام کیا کیا ہیں. تو اس موقع پر بت پرستی اور کفر شرک ان سب سے ہٹ کر کے کچھ نئی باتیں آئی تھی اس نے, اور کہا کہ ہم حاجیوں کو پانی پلاتے ہیں, حاجیوں کے لیے قیام کا انتظام کرتے ہیں, کعبۃ اللہ کے ہم متولی ہیں, اللہ کے گھر کی ہم خدمت کرتے ہیں, اس کو آباد رکھتے ہیں, ایسی سب باتیں بتلائی. تو اس پر ابو سفیان نے کہا, حیی بن اخطب نے کہا کہ بہت اچھا, تمہارا مذہب تو بہت اچھا ہے, اس میں لوگوں کی اس طرح کی خدمت اور رواداری وغیرہ ہو, اور ان کے تمام تر کفریہ عقائد کے باوجود ابو حیی بن اخطب نے اپنے مذہب کے خلاف قریش کا مذہب صحیح قرار دیا مسلمانوں کے مذہب کے مقابلے میں. حالانکہ واقعہ یہ تھا کہ یہ بت پرستی اور شرک و کفر وغیرہ یہ یقیناً غلط چیز تھی, اور مسلمان بھی اس کو غلط کہتے تھے, لیکن ایک سیاست تھی اس وقت کی گندی, تو اس گندی سیاست کے پیش نظر حیی بن اخطب نے قریش کو اپنا قریب کرنے کے لیے قریشیوں کا مذہب صحیح بتلایا مسلمانوں کے مذہب کے مقابلے میں. اتنے پر بس نہیں, ابو سفیان نے پھر کہا کہ چلو اب ہم مل جل کر کے معاہدہ کرتے ہیں. تو 20 یہودی جو وہاں نبیر سے آئے تھے اور 50 مکہ کے قریشی سردار, یہ سب مل کر کے کعبۃ اللہ گئے, کعبہ کے پردے پکڑے, کعبہ کی دیوار کے ساتھ انہوں نے سینہ لگایا, اور سینہ لگا کر کے معاہدہ کر رہے کہ ہم میں سے ایک شخص بھی جب تک زندہ رہے گا ہم محمد صلی اللہ علیہ وسلم سے جنگ کرتے رہیں گے اور ختم کر دیں گے اسلام اور مسلمانوں کو. یہ بھی اللہ سبحانہ و تعالیٰ کی غیرت کی بات ہے کہ اس اللہ تعالیٰ کی غیرت کسی عجیب اور نرالی ہے تو اس کے گھر کے پردے پکڑ کر کے اس کے نبی کے قتل کے اوپر یہ لوگ عزم کرے, پھر بھی اللہ تعالیٰ ان کو فوری سزا نہ دے دے بلکہ ان کو مہلت اور ڈھیل دے دے. اس طرح ان کے درمیان معاہدہ پکا ہو گیا اور مدینہ کے اوپر حملہ کرنے کی ساری تیاری ان کی آپس کے اندر ہو گئی. حویئی بن اختب وہاں سے نکلا اور نکل کر کے عرب کا مشہور جنگجو قبیلہ قبیلے غطفان کی ملاقات کے لیے گیا, اور غطفان کے سردار عیینہ ابن حصن خزاری سے ملا اور مل کر کے اس کو تیار کیا لڑائی کے اوپر. اس کی بظاہر مسلمانوں سے لڑائی کی کوئی وجہ نہیں تھی, لیکن حویئی بن اختب نے اس کو خیبر کی جو کھجور پکتی تھی اس میں سے آدھی کھجور دینے کے اوپر راضی کر لیا. ہم پورے خیبر کے اندر جتنی کھجوریں ہوتی ہے تم غطفان والوں کو دے دیں گے, اس کے بدلے میں تم کو ہمارا ساتھ دینے کا مسلمانوں کے اوپر حملہ کرنے کے سلسلے کے اندر. اس طرح قبیلے غطفان بھی تیار ہو گیا, پھر باقی عرب کے قبائل قبیلے اسلم قبیلے اشجع قبیلے فزارہ قبیلے بنی مرہ قبیلے بنو کنانہ ان سب لوگوں کو حویئی بن اختب نے اپنا ہم نوا بنا کر کے تیار کر لیا. چنانچہ یہ لوگ آپس کے اندر مشورہ کر کے سن 4 ہجری کے اندر ایک قول کے مطابق 12,000 یا 15,000 کی بڑی جمعیت کو لے کر کے مدینہ منورہ کے اوپر حملہ کرنے کے لیے چلے, جس میں 300 گھوڑے تھے, 1,500 کے قریب اونٹ تھے, اور یہ زبردست لشکر جرار مکہ سے روانہ ہوا پہلے قریشیوں کا, اور راستے میں پھر دوسرے قبیلے کے لوگ اس کو آ کر کے ملتے رہے, یہاں تک 15,000 تک کی تعداد ہو گئی. یہ سن 4 یا 5 ہجری کا واقعہ ہے. دوسری طرف نبی کریم صلی اللہ علیہ وسلم کو اطلاع ہوئی تو آپ نے ارشاد فرمایا حسبنا اللہ ونعم الوکیل, آوے اتنا بڑا لشکر ہماری مدد کے لیے اللہ سبحانہ و تعالی کافی ہے. یہ جملہ حضور نے ارشاد فرمایا. پھر مشورہ کیا کہ اتنا بڑا لشکر جرار آ رہا ہے, ان کے ساتھ ہم کیسے مقابلہ کریں, مقابلے کی تو کوئی شکل نہیں ہے. تو حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ جو ایک یہودی کی غلامی سے اسی وقت آزاد ہوئے تھے, انہوں نے مشورہ دیا کہ ہماری یہاں بلاد فارس کے اندر جب ایسے حالات ہوتے کہ دشمن قوی پر ہو اور مقابلے کی طاقت نہ ہو تو ہم لوگ خندقیں کھودتے ہیں. یہ انہوں نے رائے دی اور اس رائے پر نبی کریم صلی اللہ علیہ وسلم نے فیصلہ کر دیا, اور فیصلہ کر کے 10-10 صحابہ کرام کی چھوٹی چھوٹی جماعت بنا دی کھائے خندق کھودنے کے واسطے. اور خندق ایک جماعت کو 10 گز کی ذمہ داری دی گئی, ہر 10 آدمی کی جماعت 10 گز کھودے, اور ایک روایت میں ہے کہ ہر 10 آدمی کی جماعت 40 گز کھودے اور 5 گز اس کی گہرائی ہوگی چوڑائی ہوگی, اور گہرائی جتنی زیادہ کھود سکے تاکہ جو ہے کوئی گھوڑوں کے ذریعے سے بھی اس کو کوچ کر کے عبور نہ کر سکے. اس طرح نبی کریم صلی اللہ علیہ وسلم نے خود لکیر کھینچی خندق کہاں کھینچنے کی اس کے واسطے. چنانچہ مدینہ منورہ کے اندر جبل سلع کا جو مغربی کنارہ ہے مدینہ کی جانب شمال میں, شروع کر کے جبل سلع کے مغربی کنارے تک نبی کریم صلی اللہ علیہ وسلم نے خود خط کھینچی, اور پھر اس میں بعد میں اضافہ کر کے وادی بطحان اور وادی واتونا وہاں تک نبی کریم صلی اللہ علیہ وسلم نے خندق کھولنے کا ارشاد فرمایا. تقریباً 3.5 میل لمبی خندق یہ کھودنے کا کام حوالے کیا گیا. خود آپ صلی اللہ علیہ وسلم بھی ایک جماعت میں بنفس نفیس خندق کھودنے کے عمل کے اندر شریک ہوئے. اور مدینہ میں سخت سردی کے ایام اور کھجوروں کے پکنے کے ایام, اگلا سال قحط سالی کا تھا, گزشتہ سال جو گزرا وہ قحط کا تھا, اسی لیے صحابہ کو کھیتی باڑی وغیرہ کی مشغولیات وہ سب چھوڑ چھاڑ کر کے سب خندق کھودنے کے کام کے اندر مشغول ہو گئے, لگ گئے سب کے کام, اور 6 دن میں یہ خندق تیار ہوئی. خود نبی کریم صلی اللہ علیہ وسلم بھی ایک جماعت کے اندر بنفس نفیس خندق کھودنے کے کام کے اندر شامل ہوئے. اسی درمیان عجیب عجیب واقعات رونما ہوئے. صحابہ کرام کو بھوک لگتی تھی, کھانا میسر نہیں, کیونکہ مدینہ میں قحط سالی, اسی لیے صحابہ پیٹ کے اوپر پتھر باندھتے تھے. بھوک سے بے چین ہو کر کے ایک صحابی نے نبی کریم صلی اللہ علیہ وسلم سے درخواست کی تو حضور نے اپنی چادر مبارک ہٹا کے دکھایا تو وہاں 2 پتھر بندے ہوئے تھے. اس حال کے اندر یہ خندق کھودنے کا کام کیا جا رہا تھا. رہے منافقین, تو منافقین تو طرح طرح کے بانے کر کر کے سیرکنے چالو ہو گئے. ایک آدھ کودال ماری, ایک آدھ پھاوڑا مارا, ایک آدھ تگارا مٹی پھینکی اور پھر کچھ بانا کیا, گھر بھاگ گئے. اس طریقے سے ان لوگوں نے آہستہ 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 سیرکنا شروع کر دیا. اور مخلصین صحابہ کی جماعت نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ میدان کے اندر موجود رہی. چنانچہ صحابہ کی صرف 36 گھوڑے مسلمانوں کے پاس تھے, بہت کم گھوڑے بھی مسلمانوں کے پاس. آپ صلی اللہ علیہ وسلم نے ایک دن بھوک آپ کی زیادہ دیکھ کر کے حضرت جابر رضی اللہ تعالیٰ عنہ اپنے گھر تشریف لے گئے اور اپنی بیوی سے پوچھا کہ گھر کے اندر کھانے پینے کے کچھ سامان کا انتظام ہے؟ اس نے کہا ایک سا جو رکھے ہوئے ہیں. کہا کہ دیکھو حضور بہت بھوکے ہیں, کئی دن سے کھانا آپ کو ملا نہیں ہے. اس نے بیوی نے کہا کہ میں جلدی سے یہ ایک سا جو ہے اس کو پیس کے آٹا تیار کر دیتی ہوں. حضرت جابر رضی اللہ تعالیٰ نے ایک بکری کا بچہ ذبح کیا اور اس کا گوشت تیار کیا اور ادھر آٹا گوندھا گیا, گوشت پکنے کے لیے رکھ دیا. حضرت جابر نبی کریم صلی اللہ علیہ وسلم کو دعوت دینے کے لیے آئے تو ان کی بیوی نے خاص تاکید سے کہا کہ دیکھو آپ دیکھ کے جا رہے ہو کہ کھانا کتنا ہے, اسی لیے سب کو لے کے مت آ جانا ورنہ میری رسوائی ہوگی. اسی لیے کہ ایسے موقع پر کھانا ختم ہو جائے تو عورتیں اپنی رسوائی سمجھتی ہیں. اور حضور کو کہنا اور حضور کے ساتھ 2-4 حضرات تاکہ اتنا کھانا سب کو کافی ہو جائے. انہوں نے جا کر نبی کریم صلی اللہ علیہ وسلم کو عرض کیا, کھانے کی مقدار بھی بتا دی کہ حضور اتنا کھانا ہے. لیکن آپ صلی اللہ علیہ وسلم نے تو پورے لشکر میں اعلان فرما دیا, چلو جابر کے یہاں دعوت میں کھانے کے واسطے. اب حضرت جابر پریشان, نبی کریم صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ دیکھو میں نہ آؤں وہاں تک جو ہے کھانا مت نکالنا. یہ گئے اور جا کر اپنی بیوی سے بتایا تو بیوی بھی بہت پریشان, ٹھیک ہے یہ تو پورا لشکر آ رہا ہے. تو بیوی نے کہا کہ آپ نے نبی کریم صلی اللہ علیہ وسلم کو کھانے کی مقدار بتا دی تھی؟ کہا بتا دی تھی. کہا پھر بھی حضور نے اعلان فرمایا؟ کہا ہاں. تو بیوی نے کہا اب اطمینان رکھو, انشاءاللہ کوئی مسئلہ نہیں آئے گا. آپ صلی اللہ علیہ وسلم تشریف لائے اور تشریف لانے کے بعد جو ہے ان کے اس کھانے کے اندر برکت کی دعا دی. آپ صلی اللہ علیہ وسلم نے خود نکالا اس کھانے کو اور وہ برتن کو ڈھکا ہوا رکھا تھا, اندر سے نکالا کرو. تو پورے لشکر نے روٹیاں کھائی, گوشت کھایا, پھر بعد میں کھانا دیکھا گیا تو جتنا تھا اتنا ہی رہا, اس میں کوئی کمی نہیں آئی. اور اطراف والوں محلے والوں کو بھی کھلایا گیا اور بعد میں بچی ہوئی مقدار تقسیم کروا دی گئی. اس طرح عجیب و غریب برکت کا اس وقت کے اوپر زور ہوا. پھر یہ احزاب آ گئے, پورے لشکر جرار ابو سفیان کی قیادت میں تو الگ الگ چونکہ قبائل تھے اسی لیے ان لوگوں کے لیے الگ الگ ان کے کمان کرنے والے لوگ بھی موجود تھے. چنانچہ قریش کی جو جماعت تھی ان کے ساتھ جو چار ہزار کے قریب قریشی نوجوان تھے, تو قریش کا یہ پورا رسالہ ابو سفیان کی قیادت کے اندر تھا. اور قبیلے غطفان اور نجد کے علاقے کے جو لوگ آئے تھے عیینہ ابن حصن ان کی امارت کر رہے تھے, اور قبیلے حوازن کے جو لوگ شامل ہوئے تو عامر بن طفیل ان کی قیادت کر رہے تھے. یہ لوگ جو ہے پورے لشکر جرار کے ساتھ پہنچ گئے, آ کر کے دیکھا کہ یہ تو خندق کھدی ہوئی ہے اور کبھی ان لوگوں نے بھی یہ چیز نہیں دیکھی, اسی لیے ان کے وہم و گمان سے بھی باہر کی بات ہو گئی. یہ تو عجیب و غریب منظر ہو گئے, آپ کیسے ہم مدینہ میں جائے, اسی لیے کہ اس طرف صحابہ ہے سامنے کی طرف وہ لوگ ہیں, اندر اتر کے آنے جاوے تو مارنے کا بہت اچھا موقع مل جاتا ہے, اس لیے نیچے اتر کر کے خندق سے اتر کے آنے کی ہمت نہیں, اور گھوڑوں کے لیے اتنی خندق کو کودنا یہ بھی مشکل کام. اسی لیے ادھر قریش اور ان کے اتحادیوں نے پڑاؤ ڈال دیے, اور خندق کی اس طرف میں صحابہ کرام نے پڑاؤ ڈال دیے. اب اس وقت مدینہ کے اندر قبیلہ قریظہ بھی تھا یہودیوں کا, اور نبی کریم صلی اللہ علیہ وسلم کا ان سے معاہدہ تھا, پختہ معاہدہ کہ آپس کے اندر ایک دوسرے کی مدد کرنے کی, کوئی باہر کا آدمی آوے تو مل جل کے مقابلہ کرنے کا, اور آپس میں کسی کے خلاف کسی کی مدد نہیں کرنے کی. تو ہوئے ہی دن اکثر قبیلہ قریظہ کے سردار کعب ابن اسد کو ملنے گیا ہے, تو کعب بن اسد کو پتا چلا کہ ہوئے بن اختب آئے تو اس نے جلدی سے قلعے کا دروازہ بند کروا دیا, اس کو اندر آنے ہی مت دو, یہ ابھی آ کر کے مگز ماری کرے گا. اور اس نے بہت آواز لگائی اور واسطے دیے بہت سارے, اور مجبور کیا دروازہ کھولنے کے اوپر. ہوئے بن اختب کعب بن اسد سے ملا اور کہا کہ دیکھو اتنا بڑا لشکر جرار لے کے ہم آئے, خندق کے اس پار ہے, تم لوگ مدینہ کے اندر ہو تو ہم مدینہ کے باہر سے حملہ کریں, تم مدینہ کے اندر سے حملہ کرو اور مسلمانوں کو کس کے ہمیشہ کے لیے ختم کر دیتے ہیں. تو کعب بن اسد نے منع کیا کہ نہیں, میرا تو معاہدہ ہو چکا ہے, میں اب معاہدے کے خلاف ورزی نہیں کروں گا. لیکن حلیل بن اختب نے بہت اصرار کیے اور بہت ساری ادھر ادھر کی باتیں کر کے بالآخر اس نے کعب بن اسد کو مجبور کر ہی ڈالا معاہدے کی خلاف ورزی کرنے کے لیے, اور معاہدہ کتنی اس نے کر ڈالی. اور ہوئے بن اختب اور قریشیوں کو مدد کرنے کا اس نے وعدہ کر لیا. نبی کریم صلی اللہ علیہ وسلم کو پتا چلا کہ قبیلہ بنو قریظہ نے جو ہے غداری کی, معاہدہ شکنی کر لی اور اس نے وعدہ کر دیا قریشیوں کو مدد کرنے کا, تو یہ بڑی الجھن کی بات تھی. اسی لیے نبی کریم صلی اللہ علیہ وسلم نے چند صحابہ اکابر صحابہ کو حالات کی تحقیق کرنے کے لیے بھیجا. اس میں ایک تو حضرت سعد بن معاذ, دوسرے حضرت سعد بن عبادہ, اور تیسرے حضرت عبداللہ بن رواحہ رضی اللہ تعالیٰ عنہم کو بھیجا, اور ان کو کہہ کے بھیجا کہ دیکھو اگر وہاں جا کر کے تحقیق کرو قبیلہ بنو قریظہ میں واقعتاً انہوں نے اگر معاہدہ شکنی کر لی ہو تو یہاں آ کر کے صراحتاً بات مت بتانا, ورنہ ان لوگوں کے حوصلے صحابہ کے حوصلے پست ہو جائیں گے. اور اگر معاہدہ شکنی انہوں نے نہیں کی ہے تو صاف صاف بتانا تاکہ ان کو اطمینان ہو جائے. یہ حضرات ہیں تو وہاں کعب بن اسد نے ان کے ساتھ بہت بدسلوکی کی, نبی کریم صلی اللہ علیہ وسلم کی شان میں ادھر ادھر کی گالیاں بھی اس نے بکھی اور بہت کچھ اس نے جملے کہے, کیونکہ وہ معاہدہ کتنی کر چکے تھے. تو یہ حضرات سمجھ گئے کہ ان لوگوں نے غداری کر لی ہے, اسی لیے آ کر کے انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو گول مول جواب دیا. ابل وقارا, یہ دو قبیلے سے عرب تھے کہ جنہوں نے پہلے صحابہ کو قرآن پڑھانے کی نیت سے لے گئے تھے اور لے جا کر غداری کر کے قتل کر دیا تھا. تو وہ قبیلہ عبل اور قبیلہ قارہ کا نام لیا. کیا مطلب؟ کہ اس کی طرح قریظہ والوں نے بھی غداری کی ہے. نبی کریم صلی اللہ علیہ وسلم سمجھ گئے کہ قریظہ والوں نے بھی غداری کر لی ہے. چنانچہ تقریباً ایک مہینے تک ایسا منظر رہا. اور مدینہ میں قبیلہ بنو حارثہ کا قلعہ تھا, اس میں آپ صلی اللہ علیہ وسلم نے عورتوں کو, بچوں کو, وہاں بوڑھوں کو, سب کو وہاں بھیج دیا. اور حضرت حسان بن ثابت رضی اللہ تعالی عنہ کو ان کا نگران مقرر کر دیا. ادھر ایک مہینہ اس حال کے اندر گزرا. تو اس طرف جو ہے قریش اور ان کے اتحادیوں کا لشکر, اور اس طرف صحابہ بیٹھے ہوئے, اور جو ہے کوئی نہ ادھر والے ادھر جاوے نہ ادھر والے ادھر آئے. کبھی کبھی پتھر بازی ہو جاتی, کبھی کبھی تیر اندازی ہو جاتی, لیکن باقاعدہ جنگ نہیں ہو سکی. چنانچہ قریش بھی بہت تنگ آ رہے تھے کہ بھائی یہ کیا صورت حال, کیونکہ غذائیں خوراک وغیرہ جتنی تیار کر کے لاوے, ایک مہینہ ہو گیا, غذائیں بھی ختم ہونے آئی اور جنگ کسی مرحلے میں داخل نہیں ہو رہی ہے, شروع ہی نہیں ہوتی کہ ختم ہونے جائے. تو ان لوگوں نے بڑے بڑے منصوبے بنائے, بڑے بڑی ہمتیں کی. ان کے اندر ایک بڑا پہلوان قسم کا آدمی تھا, عمر ابن عبد ود. اس کو 1000 گھوڑے سواروں کے برابر سمجھا جاتا تھا. چنانچہ ایک دن اس نے اپنی بڑی ہمت اور جسارت کر کے خندق کو پار کرنے کی جو ہے کوشش کی. چنانچہ اس نے خندق کود کر کے وہ آیا, اور اس نے جو ہے مبارزت کا اعلان کیا کہ آؤ, کون ہے میرے مقابلے کے لیے آئے. تو نبی کریم صلی اللہ علیہ وسلم نے حضرت علی رضی اللہ تعالیٰ عنہ کو آگے کیا. تو حضرت علی رضی اللہ تعالیٰ عنہ کو دیکھ کر کے وہ کہنے لگا کہ تم تو بہت بچے ہو, میں تو کسی بڑے سردار سے مقابلہ کرنا چاہتا ہوں, تم چھوٹے بچے کو مارنے کے اندر مجھے غیرت آتی ہے. تو حضرت علی رضی اللہ تعالیٰ عنہ نے کہا نہیں نہیں نہیں, اور اس کو غصہ دلانے والے کچھ کلمات کہے, جس کی وجہ سے اس کو غصہ آیا اور اس نے حضرت علی رضی اللہ تعالیٰ عنہ کے اوپر ایک زوردار وار کیا. ایسا زبردست وار تھا کہ آپ کی دال کو بھی نقصان ہوا, اس کا ایک ٹکڑا کٹ گیا, اور حضرت علی رضی اللہ تعالیٰ عنہ کو اس دال کی وجہ سے اس کو چوٹ بھی آئی, لیکن اس کا وہ وار بیکار گیا. تو حضرت علی نے پلٹ کے وار کیا, جس سے اس کے 2 ٹکڑے ہو گئے, اور مشرکین جو ہے بہت گھبرا گئے, اور اس کی لاش کا انہوں نے مطالبہ کیا کہ ہم 10,000 درہم دینے کے لیے تیار ہیں, اس کی لاش جو ہے ہم کو دے دی جائے. تو نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ہم مردوں کا سمن نہیں کھایا کرتے, لے جاؤ اس کو ایسے اٹھا کر کے لے جاؤ. چنانچہ وہ لوگ آ کر کے اس کی لاش کو اٹھا کر کے لے گئے مشرکین. اور ایک دوسرا شخص تھا نوفل ابن عبداللہ, وہ نبی کریم صلی اللہ علیہ وسلم کو قتل کرنے کی نیت سے ہمت سے دوڑا, تو خندق کے اندر وہ گر گیا اور اس کی گردن موڑ کے ٹوٹ گئی, اور وہی خندق میں گر کر کے مر گیا. ایک مہینہ تقریباً ایسے حالات رہے, اور اس میں ایک دن جو بہت سخت تھا, جس کے اندر گولا دونوں طرف سے پتھر بازی تیر اندازی وغیرہ چلی, تو اس دن نمازیں بھی قضا ہوئی. بعض روایتوں میں ہے کہ ظہر عصر مغرب, تو مغرب کے وقت کے اندر آپ صلی اللہ علیہ وسلم نے پہلے ظہر پڑھی, عصر پڑھی, پھر مغرب پڑھی, پھر عشاء پڑھی. گویا اس دن کے اندر جو ہے 4 نمازیں آپ کی قضا ہوئی یا اپنے وقت سے مؤخر کر کے پڑھی گئی. اس طریقے سے جو ہے بہت سخت دن بھی آیا. اس دن آپ صلی اللہ علیہ وسلم جو ہے بہت آپ کو تکلیف ہوئی نمازوں کی قضا ہونے کی وجہ سے. اللہ تعالیٰ ان کے گھروں کو آگ سے بھر دے دے, ان کی قبروں جیسا کہ انہوں نے ہماری نمازیں قضا کی ہے, اس طرح کی آپ نے بد دعا بھی ان لوگوں کے لیے ارشاد فرمائی. एक महीना गुजर गया लेकिन कोई फैसला कुल मारे का होता नहीं है और मुशरिकीन भी बड़े तंग, सहाबा भी बड़ी उलझन में। इस दरमियान के अंदर अल्लाह ताला की एक बड़ी मदद ही आई कि दुश्मनों ने नुएम इब्ने मसूद सकफी, बहुत जहीन आदमी थे, वो ईमान ले आए और वो चुपके से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को मिलने के लिए आए। उन्होंने आकर के कहा कि हुजूर देखो मैं आपका ईमान लाता हूँ, अभी मेरे ईमान की किसी को खबर नहीं है, तो आप जो खिदमत मेरे हवाले फरमाए मैं वो खिदमत करने के लिए तैयार हूँ। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम एक यहाँ आओगे उससे कोई फर्क पड़ेगा नहीं, वहाँ रह करके जो तदबीर कर सको वो करो। उन्होंने कहा कि मेरे जहन में एक बहुत जोरदार तदबीर है, अगर आप इजाजत दे तो मैं जाऊँ वो तदबीर करूँ। उसने ने इजाजत दी। अल हर्ब खुदा, जंग नाम ही है धोखा देकर, साजिश देकर के किसी तरह भी जो है दुश्मनों को पछता कर देने का। तो वहाँ से उठ करके सबसे पहले कबीले बनो खुरैज़ा के पास गए नुएम बिन मसूद और जाकर काब बिन असद से मुलाकात की और मुलाकात करके पूछा कि तुमने मुसलमानों से मुआहदा तोड़ डाला? हाँ तोड़ डाला। तो कहा अब आप तो हम कुरैशियों के साथ मिलजुल करके मुसलमानों से लड़ेंगे। तो देखो एक बात तुमको मैं कहूँ, तुम जानते हो ना मैं तुम्हारा पुराना दोस्त हूँ, जाहिलियत में बड़ी दोस्ती रही नुएम बिन मसूद की कबीले बनो खुरैज़ा के साथ, लिहाजा मैं तुम्हारा पक्का खैरख्वाह भी हूँ। मैंने कहा कि हाँ आप हमारे दोस्त हो, बड़े खैरख्वाह हो। तो देखो खैरख्वाही में एक बात कहता हूँ कि तुम तो हो मदीना के प्रॉपर रहने वाले मुस्तकिल मुकीम और ये जितने भी लश्कर आए हैं ना वो सब बाहर से आए हैं। अब अगर जंग हुई और समझो कि फतह हुई कि शिकस्त हुई, ये सब लश्कर तो यहाँ से वापस अपने अपने वतन चले जाएंगे और तुमको तो इन मुसलमानों के साथ यहाँ रात दिन रहना है। ये मुसलमान मौका पाकर के तुमसे जोरदार इंतकाम लेंगे, वो जरा सोच लेना। क्या बात तो तुम्हारी सही, लेकिन अब हमने इनसे मुआहदा चिकनी कर डाली और कुरैशियों को वादा कर डाला, तो इस मुसीबत से निकलने का तुम ही कोई रास्ता बताओ। तो नुएम बिन मसूद ने कहा अच्छा अब तुम पूछते हो तो बता दूं क्या रास्ता हो उसका। तुम एक काम करो कि ये कुरैशी लोग कहीं लड़े बगैर भाग न जावे, इसलिए कुरैशियों को यूं कहो कि तुम हमारे चंद सरदार हमारे पास बतौरे रहन के भेजो, तो हम तुम्हारी मदद करने के लिए किला खोल करके बाहर निकले। इसलिए कि अगर ये सरदार रहन पर नहीं लोगे तो ये कुरैशी तो भाग जाएंगे, लेकिन अपने सरदारों के रहन होने की वजह से तो भागेंगे नहीं और डट के मुकाबला करेंगे। कुरैशा वालों को बहुत अच्छी लगी ये तजवीज, ये तो बहुत अच्छी बात है कि कुरैशी कहीं लड़ते लड़ते भाग गए तो, इसीलिए उनके चंद सरदारों का मुतालबा करो अपने पास रहन रख लो कि जब तक हम नहीं गए वहाँ तक मैदान छोड़ के जाने का नहीं, वरना ये तुम्हारे सरदार है हमारे पास उनको काट डालेंगे। तो कुरैशा वालों को बहुत पसंद आया, उनको बराबर टाइट किया और उसके बाद नुएम बिन मसूद वहाँ से उठे और उठ करके गए कुरैशियों को मिलने के वास्ते और जाकर के कुरैशियों के साथ मीठी मीठी बातें की। वो तो वहीं से आए थे, तो उनको कहा कि देखो मुझे एक खबर मिली है कि कबीले बनो कुरैशा ने मुसलमानों के साथ मुआहदा चिकनी करते तो कर डाली और हमारे साथ इन्होंने मिलजुल करके लड़ने का वादा कर तो डाला, लेकिन अब वो अंदर अंदर बहुत पछता रहे हैं और उनको बहुत नदामत हो रही है और वो नदामत की तलाशी में ये करना चाहते हैं कि हमारे चंद सरदारों को वो मुसलमानों के हवाले करके मरवा डाले और फिर मुसलमानों के साथ पुराना मुआहदा ताजा करके मुसलमान और कुरैशा वाले मिल के हमसे लड़े, ऐसा इन लोगों ने कोई मंसूबा बनाया है, ऐसी मुझे खबर लगी है। देखो तुम मानते हो तो मानो, नहीं तो कुछ नहीं। तो कहा कि اگر وہ لوگ اتنے میں بنو قریظہ کی طرف سے مطالبہ پہنچا قریشیوں کے پاس کہ تم تمہارے سرداروں کو ہمارے یہاں رہن بھیجو تو ہم دروازہ کھول کر کے مدد کرنے کے لیے آئیں گے, ورنہ ہم مدد کرنے نہیں آئیں گے. تو ان کو تو نعیم بن مسعود کی بات پر پورا یقین ہو گیا, اس نے تو بالکل صحیح سچی خبر دی ہم کو. اس لیے سب قریشی اور اتحادی لوگ اڑ گئے کہ نہیں, ہم اپنے ایک سردار کو بھی ان کے حوالے نہیں کر سکتے, یرغمال مال بنا کے مار ڈالیں گے اور مسلمانوں کے ساتھ مل جل کے ہمارے خلاف لڑنے آئیں گے, ہم نہیں دیتے اپنا ایک سردار بھی. اور چونکہ ایک مہینہ ہو گیا تھا تو قریشی لوگ بار بار ان کو کہلوا رہے تھے کہ تم قلعہ کھول کے نکلو اور ہم ادھر سے پار کر کے آوے اور جلدی لڑائی چالو ہو. اس نے بھی قریظہ والوں نے ایسا جواب دیا کہ چند سرداروں کو رہن رکھو, اور ادھر یہ ہو گیا کہ ہم ایک آدمی بھی رہن نہیں رکھیں گے ورنہ تم یہودی لوگ مار ڈالو گے ان کو. اسی لیے ان کی آپس کے اندر جو ہے لڑائی ہو گئی, اور ان کے آپس کے اندر جو اتحاد والی باتیں تھی وہ باتیں ختم ہو گئی. یہ اللہ سبحانہ و تعالیٰ کی طرف سے ایک بہت بڑی مدد تھی نبی کریم صلی اللہ علیہ وسلم اور صحابہ کی. اسی درمیان کیونکہ حالات بہت تنگ ہوتے جا رہے تھے تو آپ صلی اللہ علیہ وسلم کو صحابہ کی تکلیف اور مصیبت حضور سے دیکھی نہیں جا رہی تھی, تو آپ صلی اللہ علیہ وسلم نے یہ سوچا کہ عرب کا یہ جنجو قبیلہ قبیلے کی شان وہ تو صرف حضور کی لالچ میں آیا ہے, کہ ان کو یہ وعدہ کیا تھا ہوئے بن اختب نے کہ خیبر کی آدھی کھجور تم کو دی جائے گی, اس لالچ میں یہ لوگ آئے ہیں تو چلو ہم ان کو مدینہ منورہ کی ایک تہائی کھجور کی آفر کر دیں گے, تو تم کو ہم ایک تہائی کھجور مدینہ کی دیں گے, تم میدان چھوڑ کے چلے جاؤ, قریشیوں کا ساتھ مت دو. ساری بات چیت طے ہو رہی ہے اور قریب تھا کہ معاہدے پر جفان والوں سے اندر کھانے دستخط ہو جائے. آپ صلی اللہ علیہ وسلم نے اپنے معمول کے مطابق انصار کے دونوں سردار حضرت سعد بن عبادہ اور حضرت سعد بن معاذ رضی اللہ تعالیٰ عنہما دونوں کو بلایا مشورے کے واسطے, اور ان کے سامنے پوری بات آپ صلی اللہ علیہ وسلم نے رکھی, اور آپ صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ دیکھو تم لوگوں کی تکلیف مجھ سے دیکھی نہیں جاتی, بہت تکلیف کے حالات میں تم لوگ ہو, اس لیے ہم کسان والوں کو جو ہے اس طرح کھجور دے دیں گے اور وہ لوگ چلے جاوے تو یہ قریشی اکیلے پڑ جائیں گے. یہ دونوں سردار کہنے لگے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم یہ اللہ کی طرف سے اگر حکم ہے کہ آپ کا حکم عالی ہے تو سر آپ کو کیا ہوتا ہے, باقی یہ کہ اگر آپ ہم سے مشورہ لینا چاہتے تو ایک بات ہے کہ زمانے جاہلیت میں جب ہم ایمان پر نہیں تھے بت پرستی کرتے تھے, تب بھی مدینہ کی کھجور کی طرف کوئی آنکھ اٹھا کے دیکھے کسی کے باپ کی مجال نہیں تھی. اب یا اللہ یہ کہ ہمارے یہاں مہمان آئے اور ہم کھلاوے, یا ہماری مارکیٹ میں سے خرید کے لے جاوے اور ہم لے دے دے ان کو, تاکہ ہماری کھجور کوئی مفت میں لے جاوے, کسی کی مجال بھی ایسی. اب تو الحمدللہ اللہ نے ایمان لیا, ہدایت دے دی, اب اس کے بعد ہم مناسب نہیں لگتا کہ اس طرح ہم ان کو کھجوروں کی آفر کر دے گئے, آپ ہماری تکلیف کی کوئی فکر نہ کریں. چنانچہ آپ صلی اللہ علیہ وسلم نے اس معاہدے کو مکمل کرنے سے روک لیا اور بات ختم کر دی کہ قبیلے کی اطفان کو کھجوریں نہیں دینی ہے. ایک ماہ کا ماحول تقریباً اس سال کے اندر گزر گیا, ادھر صحابہ سامنے مشرکین, اور جو ہے مسلسل اس طرح دن گزر رہے تھے, کوئی فیصلہ کن جنگ ہوتی نہیں ہے. آپ صلی اللہ علیہ وسلم نے دعاؤں کا سلسلہ شروع کیا. آج بھی مدینہ منورہ کے اندر مسجد الفتح موجود ہے, اس مسجد الفتح میں نبی کریم صلی اللہ علیہ وسلم تشریف لے گئے اور پیر منگل بودھ تین دن آپ صلی اللہ علیہ وسلم نے دعا فرمائی, اور بودھ کے دن ظہر اور عصر کے بیچ میں نبی کریم صلی اللہ علیہ وسلم کی دعا اللہ کی بارگاہ میں قبول ہوئی اور اللہ تعالیٰ کی طرف سے غیبی مدد آئی, اور مدد یہ آئی کہ اللہ تعالیٰ نے 1000 فرشتوں کے لشکر کو اتارا जिन्होंने मुशरिकीन के दिलों के अंदर आकर के रौब डाल दिया। आम सहाबा को ये फरिश्ते नजर नहीं आए, लेकिन हजरत हुज़ैफ़ा रज़ी अल्लाह ताला उन्होंने उन फरिश्तों को देखा और उस रात के अंदर सख्त ठंडी हवाएं चलने लगी, आंधियां, जिन आंधियों के अंदर कुरैश के खैमे उड़ गए और उनकी हांडियां चूल्हों के ऊपर से उलट गई और कुरैश परेशान परेशान हो गए। और मुसलमान तो बेचारे सिर्फ 3,000 थे। ये आंधी का आना ये अल्लाह सुबहानहु व तआला की खुल्लम खुल्ली मदद हुई और मलाइका ने आकर के इनके दिलों में रौब डाला। और जहाँ इनके लश्कर का पड़ाव था इसके अतराफ में मलाइका ने नारे तकबीर लगाई, जिसकी वजह से जो है उनके दिलों के अंदर जो है एक खौफ और हिरासत की कैफियत पैदा हो गई। एक दिन कबीले बनू हारिसा के किले में, जहाँ सब अंसार मुहाजिरीन की औरतें थी, हजरत साद रजी अल्लाह ताला अन्हो अपनी वालिदा को मिलने के लिए गए। तो वहाँ उन्होंने एक जीरा पहन रखी थी। हजरत आयशा रजी अल्लाह ताला अन्हा ने इनकी वालिदा से कहा, अपने बेटे साद को कहो कि वो जीरा बराबर खोल ले, इसलिए कि वो जीरा इनकी कुछ खुली हुई है, मुझे डर है कि दुश्मन का तीर आकर के इनको कहीं ये बगल की तरफ से लग न जाए। और इनकी वालिदा उनको बार बार कह रही थी, साथ जाओ, जल्दी मैदान में जाओ, मुझे मिलने क्यों आए, वहाँ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम है और तुम यहाँ मुझे मिलने के लिए आ गए। तो हजरत आयशा की उस बात के ऊपर हजरत साद ने कोई ज्यादा तवज्जो नहीं की और चले गए मैदान के अंदर अपनी वालिदा को मिल करके। अंसार के सरदार समझे जाते थे, उनके वहाँ मैदान पर पहुँचे, इतने में दुश्मनों की तरफ से तीर तो आते ही रहते थे, एक तीर आके लगा और उनके रखे अजल को काट दिया। बहुत खून निकला हजरत साद रजी अल्लाह ताला अन्हु को। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनकी तीमारदारी के लिए बाद में मस्जिद नबवी ही के अंदर खैमा लगवा दिया था। जब इनको तीर लगा तो उस मौके पर उन्होंने अल्लाह ताला से दुआ मांगी कि अल्लाह, अगर मुस्तकबिल के अंदर मदीना पर किसी दुश्मन का हमला करना आपके यहाँ तकदीर में लिखा हुआ है तो मुझे आप जिंदा रखिए, अभी मुझे मौत ना आए, ताकि अल्लाह के नबी पर हमला करने के लिए आने वाले लश्करों से मैं लड़ूं, मुकाबला करूं। और अगर आएंगे आप किसी लश्कर से आना तय है कि कोई आएगा नहीं, तो अल्लाह मुझे आप शहादत की मौत अता फरमा दीजिए। ये दुआ मांगी हजरत साद रजी अल्लाह ताला अन्हु ने और उनकी वो दुआ कबूल हुई, क्योंकि इस गज़वे अहज़ाब के बाद खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया था, अल आन नग़ज़ूहुम वला यग़ज़ूना, आइंदा हम दूसरों पर हमला करने के लिए जाएंगे और कोई हम पर हमला करने के लिए आ सकेगा नहीं, नहनु नसीरु इलैहिम, हम ही उनकी तरफ जो है जाएंगे, ये आपने इरशाद फरमाया था। बहरहाल तकरीबन एक महीने का जमाना गुजर गया, सख्त ठंडी की रात और आंधियां चली, उनके चूल्हे बुझ गए, आग ठंडी हो गई। इतने में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उस रात के अंदर ना आपने ऐलान किया कि भाई कौन है तुम्हारे दरमियान जो दुश्मनों की खबर ला करके मुझे दे। सहाबा दिन भर के थके हारे और सख्त ठंडी रात, किसी ने हिम्मत नहीं की, सब हजरात के सोने का तकाजा था। आप सल्लल्लाहु अलैहि वसल्लम ने नमाज की नियत बांध ली। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने नमाज से फारिग होकर ऐलान फरमाया, कौन है जो जाए और दुश्मन की खबर लेकर के आए। फिर भी वही माहौल, किसी की तरफ से जवाब नहीं आया। फिर आप नमाज में मशगूल हो गए। फिर तीसरी मरतबा आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान फरमाया, कोई जवाब नहीं। तो इस मरतबा आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत हुज़ैफ़ा का नाम लेके फरमाया, हुज़ैफ़ा तुम आ जाओ, हमको जाना है इत्तला निकालने के वास्ते। फिर आए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से दुआ की दरख्वास्त की, हुज़ूर आप मेरे लिए दुआ फरमा दीजिए। तो आपने उनके लिए दुआ फरमाया, उनके पूरे बदन पर हाथ फिरा दिया, जिसकी वजह से वो ठंडी सारी गायब हो गई और उनको ऐसा लगता था कि मैं गर्म पानी के हमाम में चल रहा हूँ। इस हाल के अंदर वो तीर कमान संभाल करके जिस तरफ मुशरिकीन के लश्कर का पड़ाव था उनकी जासूसी करने के लिए रात की अंधेरियों में तशरीफ ले गए कि क्या हाल है दुश्मन के लश्करों का। तो उस वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इनको एक सख्त ताकीद की कि देखो जब तक तुम यहाँ मेरे पास ना आ जाओ कोई नई कार्रवाई मत करना, बस तुम्हारा काम है सिर्फ जासूसी करना, जासूसी करके तुम आ जाओ। चुनांचे ये गए और जाकर के जैसे ही उनके लश्कर की हाथी के अंदर पहुँचे तो अबू सुफियान एक जगह बैठ करके आग में सेक रहे थे और बिल्कुल गफलत में थे। हजरत जाबिर ने अपना तीन कमान जो है तैयार किया कि अभी मारो और उसको उड़ा दो सरदार को, लेकिन एकदम हुजूर की बात याद आई कि हुजूर ने फरमाया था कि यहाँ ना उसके बगैर कोई नई कार्रवाई मत करना, इसीलिए इन्होंने फिर अपना कमान तीर रख दिया और तीर नहीं छोड़ा। इसीलिए कि इनके मुकद्दर के अंदर भी ईमान, अबू सुफियान को भी ईमान लाना अल्लाह के यहाँ तय था। फिर ये गए और उस दरमियान के अंदर आपने देखा कि बहुत बुरा हाल है, सब खेमे उड़ गए, हंडियां उलट गई, आग अक्सर ठंडी पड़ी हुई है, खाने का भी कोई सामान नहीं। उस दरमियान अबू सुफियान ने तमाम कुरेशियों को जमा किया और जमा करने के बाद कुरेशियों को कहा कि देखो एक महीने से आकर के हम यहाँ पड़ाव डाल के पड़े हुए हैं और कोई जंग की नौबत आ नहीं रही है। उधर कबीले बनू कुरैजा के लोगों ने हमसे वादा किया था मदद का, लेकिन वो मदद करने से अब इनकार कर रहे और उसके बदले हमारे चंद सरदारों को यरगमाल बनाना चाहते हैं। और देखो खाना भी खत्म हो रहा है, सख्त ठंडी के अय्याम में है, हम बहुत परेशान हैं, लिहाजा मेरी तो राय ये है कि हम लोग सब यहाँ से भाग जाए, वापिस चले जाए। चुनांचे ये मशवरा शुरू करने से पहले अबू सुफियान को चूंकि बड़े माहिर जनरल थे तो उन्होंने सोचा कि कोई दुश्मन का जासूस न हो, इसीलिए तमाम लोगों को कुरैशियों का अपने आजू बाजू में देख लो कोई जासूस तो नहीं है। तो हजरत हुज़ैफ़ा कहते हैं कि अब मुझे डर हुआ कि अभी मेरी पूछताछ होगी तो मैं पकड़ा जाऊंगा। तो इन्होंने चालाकी करके कोई उनको पूछे उससे पहले बाजू वाले को बोले तू कौन है, तो उसने कहा नहीं पहचान तो मैं फुला कबीले का अपना आदमी बेहतर है। इस तरह किया उन्होंने हजरत हुज़ैफ़ा रज़ी अल्लाह ताला। फिर अबू सुफियान ने सबसे मशवरा किया और अखीर मशवरे के अंदर अबू सुफियान ने ये कहा कि देखो मैं तो जा रहा हूँ, तुमको आना हो तो आओ, नहीं आना हो तो मत आओ। बस जैसे अबू सुफियान ने ऐलान किया पूरे लश्कर में भगदड़ मच गई और तमाम लोग जो है मदीना से रवाना हो गए और अल्लाह सुबहानहु व तआला ने मुसलमानों की हिफाजत फरमा ली। या अय्युहल्लज़ीना आमनू उज़्कुरु निअमतल्लाहि अलैकुम, हे ईमान वालों अल्लाह ताला की नेमत जो तुम पर हुई उसको तुम याद करो। इज़ जाअतकुम जुनूद, जब बहुत सारे लश्कर आपस में मुत्तहिद होकर के तुम्हारे ऊपर हमला करने के लिए आए थे, ये सन 627 ईस्वी का वाकया है, सन 5 हिजरी का। फारसलना अलैहिम रीहा, हमने उनके ऊपर आंधी का अज़ाब भेजा, सख्त ठंडी हवा भेजी, वह जुनूद लम तरौहा, और ऐसा लश्कर फरिश्तों का नाजिल किया जो किसी को नजर नहीं आया यानी आम सहाबा को। वकान अल्लाहु बिमा तअमलून बसीरा, हे मुसलमानों जो तुम खंडक खोज रहे थे मुशरिकीन को हराने के लिए, अल्लाह उसको देख रहे थे। इज़ जाउकुम मिन फौकिकुम व मिन असफल मिनकुम, जबकि वो दुश्मनों के लश्कर तुम्हारे ऊपर से भी आए, नीचे वाले हिस्से भी से भी आए, यानी वादी मदीना के ऊपर से, नीचे से, मदीना के मशरिक से, मदीना के मगरिब से, बाज़ हज़रात ने फौक से मुराद लिया है बनू कुरैज़ा को और असफल से मुराद लिया है बाकी तमाम दुश्मनों के लश्कर को। इज़ ज़ाग़तिल अबसार, और जबकि लोगों की निगाहें टेढ़ी होने लगी, निगाहें चकराने लगी, वबलगतिल कुलूबुल हनाजिर, और दिल गलों के ऊपर पहुंच गए, दिल की धड़कनें बढ़ गई, सांस भूल गए, यानी ये आमतौर पर एक मुहावरा है कि जिस वक्त के ऊपर इंसान को गुस्सा आता है तो उसकी मुदाफात के लिए इंसान का दिल उछलता है या फेफड़ा इंसान का फूल जाता है, और उस वक्त के ऊपर ऐसा लगता है कि दिल अभी बाहर निकल जाएगा, बाहर निकल जाएगा, ऐसा महसूस होता है। और बात कहते हैं कि ये मुबालगे के तौर पर इस्तेमाल हुआ है परेशानी और उलझन की ताबीर के अंदर कि हजरत सहाबा और मुसलमान बहुत परेशान थे, وَتَظُنُّونَ بِاللَّهِ الظُّنُونَ और अल्लाह ताला के मामले में तुम लोग अजीब अजीब ख्याल कर रहे थे, मुखलिसीन ये ख्याल कर रहे थे कि अल्लाह की मदद आएगी, और मुनाफिकीन मायूस हो रहे थे, هُنَالِكَ ابْتُلِيَ الْمُؤْمِنُونَ وَزُلْزِلُوا زِلْزَالًا شَدِيدًا उस मौके के ऊपर ईमान वाले बहुत हिलाए गए, यानी सख्त हालात उनके ऊपर आए, और उसी वक्त पर पता चल गया जो मुनाफिकीन थे वो सब बहाने कर करके मैदान से सिरकने और भागने लगे, मैदान छोड़ करके, और मुखलिसीन वहाँ पर टिके हुए रहे। एक अजीब वाकया ये पेश आया कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो छोटी छोटी जमातें बनाई तो हजरत सलमान को अपनी जमात में लेने के लिए हर एक कह रहे थे हजरत सलमान हमारे साथ हमारे साथ, क्योंकि ये नया मामला था खंदक का और इसका तजर्बा किसी को नहीं सिवाय हजरत सलमान के। मुहाजिरीन कहते कि सलमान हमारी टीम में, अंसार कह रहे हैं सलमान हमारी टीम में, ये कोई परदेसी अजनबी आदमी को अपने अंदर लेने के लिए हरेक जो है अपना शौक अपना जज्बा दिखा रहे हैं, ये नहीं कि परदेसी आदमी को अजनबी कह रहे हैं। चुनांचे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फैसला फरमाया सलमान तो हमारे अहले बैत में से है, हर एक जमात ने इनको लगा दिया। अब जिनकी राय पर फैसला होता है भाइयों हालात वही आते हैं, इसीलिए हुआ भी ऐसा ही कि हजरत सलमान जिस टीम के अंदर थे उन लोगों ने जब खंदक खोदी तो उनकी खंदक के अंदर एक बड़ी चट्टान निकल आई, ऐसी खतरनाक चट्टान कि उसको तोड़ने से उनके तमाम साथी आजीज आ गए, उनके औजार टूट गए। बहुत कोशिश की इन लोगों ने लेकिन किसी तरीके से ये लोग कामयाब नहीं हुए। तो पहले ये तय हुआ कि भाई चलो ऐसा करें कि खंदक को जरा हम ये चट्टान की जगह छोड़ करके खोदे। फिर दिल में ख्याल आया ये लकीर कहाँ खंदक खोदने की, ये तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बनाई है, हुजूर की बनाई हुई लकीर से हम कैसे तजावुज करें, इसलिए यहीं पर खोदेंगे। लेकिन ये टूट नहीं रही है चट्टान, हमारा औजार टूट गए। उस जमात के एक साथी हजरत अम्र इब्न औफ रजी अल्लाह तआला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आए तो देखा तो हुजूर खुद खंदक में उतरे हुए, चादर मुबारक ऊपर रखी हुई है ऊपर वाली, और आपके बदन मुबारक पर मिट्टी है, आप खुद खोदने का काम कर रहे हैं, और आकर के इन्होंने दरख्वास्त की कि हुजूर ऐसा ऐसा मामला पेश आया। तो कहा चलो बताओ कहाँ ये मामला पेश आया है। हुजूर ने अपनी चादर उठा के ओढ़ी और तशरीफ ले गए और खुद खंदक के अंदर उतरे, और आपने अपने हाथ में फावड़ा लिया खोदाल ली और एक जोर से आपने मारा वतम कलिमत रब्बी का सिदका, एक सुल्फ वो चकान टूट कर रेजे रेजे होकर के उड़ गई और एक रोशनी तेज नमदार हुई, ये सहाबा इकराम ने भी देखी। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने दोबारा जो है जोरदार कोदाल मारा और आयत आगे पड़ी वतम्मत कलिमत रब्बी का सिदकम अदला, वहाँ तक पड़ा, और दूसरी चट्टान के मारने पर दूसरा सुल चूर करके टूट करके उड़ गया और एक तेज रोशनी नमदार हुई। फिर तीसरी मरतबा आपने पूरी आयत पढ़ी वतम्मत कलिमत रब्बी का सिदकम अदला ला मुबद्दिला लिकलिमातिल्लाह, वहाँ तक आपने पढ़ करके मारा तो पूरी चट्टान खत्म हो गई। और तीसरी मरतबा भी अजीब रोशनी नमदार हुई। हनानजी सहाबा ने अर्ज किया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हमने ये अजीब रोशनी देखी जब आप फावड़ा मार रहे थे, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अच्छा तुमने भी देखी वो रोशनी, तो उस पर हुजूर ने इरशाद फरमाया کہ جب پہلی مرتبہ میں نے پھاوڑا مارا ہے تو اللہ تعالیٰ نے مجھے ملک شام کے علاقے دکھلائے, اور یہ کہا گیا کہ اللہ تعالیٰ نے وہ کنجیاں مجھے عطا فرما دی ملک شام کے عالیشان محلات کی. دوسری مرتبہ کے اندر اللہ تعالیٰ نے بلاد فارس کی کنجیاں مجھے دے دی گئی. مدائن کے قصر ابیض کو میں یہیں سے کھڑے کھڑے دیکھ رہا تھا, اور تیسری مرتبہ کے اندر یمن اور صنعاء کے دروازوں کو میں دیکھ رہا تھا کہ وہ تمام خزانے مجھے دیے گئے, اور یہ بشارت دی گئی کہ آپ کی امت اس کو فتح کرے گی. بس یہ خوشخبری صحابہ میں پہلی تو منافقین کو مذاق اڑانے کا موقع مل گیا کہ دیکھو ایک مہینے سے خندق کھودتے کھودتے تو مار لی, بھوک کی وجہ سے پیٹ پتھر نے ان کو ملک شام نے یمن اور مصر اور مدائن کے خزانے دکھ رہے, یہ کہہ کر کے منافقین نے مذاق اڑانا چالو کی. اس پر یہ آیت نازل ہوئی, اذ یقول المنافقون والذین فی قلوبهم مرض ما وعدنا اللہ ورسوله الا غرورا. جبکہ منافقین لوگ اور ان کے وہ لوگ جن کے دلوں کے اندر بیماری تھی, نفاق کی بیماری, وہ یہ کہہ رہے تھے کہ اللہ تعالیٰ اور اس کے رسول کی طرف سے جو وعدہ ہو رہا ہے یہ سراپا دھوکا ہی دھوکا ہے. یہ معتب ابن قشیر نام کا منافق اور اس کے رفقا تھے جنہوں نے ایسی مذاق اڑائی. وَإِذْ قَالَتْ طَائِفَةٌ مِّنْهُمْ يَا أَهْلَ يَثْرِبَ لَا مُقَامَ لَكُمْ فَارْجِعُوا. اور جب ان منافقین ہی کا ایک گروہ کہہ رہا تھا, یہ اوس ابن قیزی نام کا منافق اور اس کے ساتھی لوگ, وہ کہہ رہا ہے کہ یثرب والو یہاں پر تم کو ٹھہرنے کا کوئی مزہ نہیں ہے, یہاں ٹھہرنے کا کوئی فائدہ نہیں ہے, یہاں ٹھہرنے کی کوئی جگہ نہیں ہے, فرجعو تم لوگ واپس چلے جاؤ, یعنی مدینہ میں واپس اپنے گھر چلے جاؤ, یا میدان جنگ کو چھوڑ دو, یا فرجعو کا مطلب حضور کی اتباع چھوڑ دو اور آبائی مذہب کی طرف پھر لوٹ جاؤ. یہ جملہ اس نے کہا صحابہ کے حوصلے پست کرنے کے واسطے. یثرب یہ مدینہ کا قدیم نام ہے. کہتے ہیں کہ قبیلے امالقہ کا ایک شخص یثرب نام کا سب سے پہلے یہاں مقیم ہوئے تھے, اسی لیے اس نام پر سے اس کا نام یثرب بن گیا. اور بات کہتے کہ یثرب زمین کا وہ ٹکڑا جس کے ایک حصے کے اوپر مدینہ منورہ شہر واقع ہے اس کو یثرب کہتے ہیں. اور حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے یثرب کہنے سے منع فرمایا, کیونکہ یثرب کے معنی کے اندر آتا ہے ملامت کا معنی, اسی لیے اس کا نام حضور نے بدل کر طوبہ طیبہ مدینہ طیبہ یہ نام جو ہے بعد میں طے ہوا. وَيَسْتَأْذِنُ فَرِيقٌ مِّنْهُمُ النَّبِيَّ يَقُولُونَ إِنَّ بُيُوتَنَا عَوْرَةٌ وَمَا هِيَ بِعَوْرَةٍ. یہ تیسری جماعت منافقین کی, چنانچہ یہ بنو حارثہ اور بنو سلمہ کے منافقین تھے. یہ نبی کریم صلی اللہ علیہ وسلم کو یوں کہہ کے آئے, حضور آپ ہم کو اجازت دیجئے, ہم ذرا گھر جاوے. کیوں؟ عورتیں بیچاریاں اکیلیاں ہیں, نہ ہمارے گھر کی دیواریں بھی بہت چھوٹی چھوٹی, نہ دروازے بھی سب ہمارے تو بہت کمزور تکلادی دروازے, نہ یہ جو گھس گئے تو ہماری عورتوں کو بیچاری کا کیا, نہ ہمارے چھوکروں کا کیا, نہ ہمارے گھروں کا کیا, سب مار ڈالیں گے لوٹ ڈالیں گے, اس لیے حضور ہم کو گھر جانے کی اجازت دو, ہم جا کے ہماری عورتیں نے بچے نے سب کو ذرا سنبھالے. تو ویستعذن اجازت طلب کر رہا تھا ایک گروہ منافقین کا نبی کریم صلی اللہ علیہ وسلم سے, اور وہ کہہ رہے تھے کہ ہمارے گھروں کے اندر گھر تو کھلے پڑے ہوئے ہیں, گھر کے اندر کوئی حفاظت کا انتظام نہیں ہے, ہمارے گھر کی تعمیر میں خلل اور کمزوری ہے. وما ہی ابھی آورا, حالانکہ کوئی ایسی بات نہیں تھی. ان یریدون الا فرارا, वो तो सब मैदान में काम करने से नाचना चाहते थे, सब भाग जाना चाहते थे, इसलिए कि यहाँ रे तो खड्डी खोदने के ठंडी में और खेत के पत्थर ने घर भाग जावे तो आराम में खाने का, इसलिए वो सब भाग जाना चाहते थे। इनका मकसद ये था। अल्लाह ताला ने इरशाद फरमाया वलौ दुखिलत अलैहिम मिन अक़्फारिहा ثم سئلوا الفتنة لآتوها وما تلبسوا بها إلا يسيرا। मुनाफिकीन का हाल क्या है कि जितने भी अभी बहाने करके मदीना अपने घर जाना चाहते, ये तो दरअसल मुसलमानों के साथ इनको दिल से इत्तेफाक नहीं है इस वास्ते, वरना अभी ऐसा हो कि कोई और जमात हमला करने के लिए आवे मुसलमानों के ऊपर और वो यूँ कहे कि चलो अपने मिलजुल के मुसलमानों को खत्म कर दे, तो उस वक्त में इनको घर याद आएंगे, न बीवी बच्चे याद आएंगे, न जो है उनको घरों की कमजोरियां याद आएगी, बल्कि वो मिलजुल फौरन मुसलमानों को मारने कत्ल करने लग जाएंगे। तो खाली बाने हैं। तो इन लोगों का हाल ये है कि ये लोग अगर इनके ऊपर मदीना में मदीना के किनारों से कोई दूसरे दुश्मन आकर के हमला कर दे, फिर वो मिलजुल करके फितना करना चाहे, शिर्क करना चाहे या मुसलमानों के खिलाफ कत्ल और गारतगीरी करना चाहे, हाँ तो वो दूसरों के साथ मिल करके फौरन करेंगे और जरा की देर के लिए भी नहीं रुकेंगे। ऐसे ये मुनाफिक लोग है। وَلَقَدْ كَانُوا عَاهَدُوا اللَّهَ مِنْ قَبْلُ لَا يُوَلُّونَ الْأَدْبَارَ। और पक्का ये है कि वो तो पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मुआहदा कर चुके कि जब भी मौका आएगा हम मैदान से पीठ फिरा के नहीं भागेंगे, आपके साथ मिलके दुश्मनों से डट के मुकाबला करेंगे। وَكَانَ عَاهَدُ اللَّهِ مَسْئُولًا। और अल्लाह ताला से जो आहद किया था उसके बारे में सवाल होगा, क्यों भाग गए मैदान छोड़ करके। قُلْ لَنْ يَنْفَعَكُمُ الْفِرَارُ إِنْ فَرَرْتُمْ مِنَ الْمَوْتِ أَوِ الْقَتْلِ وَإِذًا لَا تُمَتَّعُونَ إِلَّا قَلِيلًا। आप उनसे कहो कि तुमको तुम्हारा भाग जाना जर्रा बराबर भी फायदा नहीं देगा मौत से या कत्ल से, यानी जिसकी मुकद्दर में मौत या कत्ल है वो तो कहीं न कहीं मर के रहेगा, भागने की वजह से कोई अपनी जान नहीं बचा सकेगा और उस वक्त तुमको दुनिया का थोड़ा सा फायदा मिलेगा, यानी मौत से एक दिन आने ही वाली है, अभी भागोगे तो थोड़े दिन मजे उड़ा के चंद दिनों के बाद तो मरना ही मरना है वक्त मुकर्ररा पर। قل من ذا الذي يعصمكم من الله إن أراد بكم سوءا أو أراد بكم رحمة ولا يجدون لهم من دون الله وليا ولا نصيرا। तो ऊपर कहा गया कि अगर मौत से बच भी गए तो थोड़ा सा फायदा उठाने का मौका मिलेगा। अब मजीद इनको तंबीह की जा रही है कि इन मुनाफिकीन को ऐसा भी कहो कि अगर अल्लाह ताला तुमको कोई तकलीफ पहुंचाने का फैसला कर ले दे, तुमको हलाक करने का, तुमको शिकस्त देने का, या अल्लाह ताला तुम्हारे ऊपर अपनी रहमत और फतह नाजिल करना चाहे, तो कौन है जो तुमको अल्लाह ताला से बचा सकता है, यानी अल्लाह की तरफ से आने वाली तकलीफ को कोई रोक नहीं सकता, अल्लाह की तरफ से आने वाली रहमत और खैर और भलाई को कोई रोक नहीं सकता। वला यजिदून लहुम मिन दूनिल्लाहि वलिय्यन वला नसीरा। और वो अपने लिए अल्लाह ताला के सिवा कोई मदद करने वाला, कोई हिमायत करने वाला कोई नहीं पाएंगे और वो अकेले अकेले मैदान के अंदर रहेंगे। قد يعلم الله المعوقين منكم والقائلين لإخوانهم هلم إلينا ولا يأتون البأس إلا قليلا। देखो एक खतरनाक काम बाज़े मुनाफिकीन का। मुअव्विकीन कहते हैं अटकाने वाले, रोकने वाले। मुनाफिकीन के अंदर एक जमात ऐसी भी थी कि वो खुद तो खंदक खोदने के काम में आए ही, घर बैठ करके जो है खाने पका रहे हैं। और जो जा रहा है अंसार में से, क्योंकि अंसार और मुनाफिकीन के दरमियान रिश्तेदारियां तो थी, सब एक ही मदीना के रहने वाले हैं, لہذا تعلقات بھی تھے, اس اعتبار سے اخوان کہا گیا. اخوان سے اخوت ایمانی مراد نہیں ہے, اخوت وطنی یا اخوت خاندانی, یہ منافقین اور مخلص انصار ان کی خاندانی رشتے داریاں تھی, یا ایک وطن میں وہ رہتے تھے. اس نسبت پر وہ منافقین جو اچھا اچھا کھانا پکا کے آرام سے بیٹھے, جو انصار جا رہے حضور کی مدد کے لیے, ان کو کہتے بھائی مت جا, مر جائے گا وہاں گیا ہوا تو, بھائی مت جا وہاں تو کھڈے کھودنے پڑیں گے, بھائی مت جا ایک ٹھنڈی کتنی ہے کیوں جاتا ہے, گھر بیٹھ میرے پاس رہے میں تجھے اچھا اچھا کھلاؤں گا. مقصد کیا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم کی کوئی مدد کرنے کے لیے نہ جائے, یہ ان کا گندا مقصد ان کے لیے فرمایا. اللہ تعالیٰ جانتے ان لوگوں کو جو روکنے والے تھے, اٹکانے والے تھے تم میں سے, اور جو اپنے مسلمان مخلص بھائیوں کو کہہ رہے تھے ہلم الینا, ہمارے پاس رہو وہاں مت جاؤ. ولا یاتون البأس الا قلیلا, اور وہ خود بھی لڑائی میں نہیں آتے, ہاں تھوڑا سا, کیونکہ نہیں آئیں گے تو نفاق کا بھانڈا پھوٹے گا, اسی لیے خالی منہ دکھانے تو آئیں گے, اور آ کر کے ذرا مٹی ڈالے ہو, مٹی بلا بدن کر ڈالا جیسے بہت کام کر کے نہیں بڑے پڑ گئے ہو, اس طریقے سے بعض لوگ ہوتے ہیں, ایسے کرتے کچھ نہیں, نہیں یوں یوں ایسا کریں گے جیسے کہ پورے کام کا بوجھ ان کے ہی سر پر ہے, ایسے ہوتے ہیں. تو یہ ان لوگوں کے متعلق ہے, ولا یاتون الباس الا قلیلا, یہ ذرا سا معمولی معمولی کچھ کام کریں گے, باقی اس سے زیادہ اس کے اندر کوئی کام نہیں ہے. چنانچہ ان منافقین نے یوں کہا اپنے مسلمان انصار بھائیوں سے کہ محمد صلی اللہ علیہ وسلم اور ان کے ساتھی یہ تو گوشت کی طرح ہے, ابھی ابھی سفیان آئے گا نہیں تو ایک دم لقمہ بنا کے ان کو کھا جائے گا اور سب کو ختم کر ڈالے گا. ایسی ایسی باتیں وہ مخلص صحابہ کو کہا کرتے تھے. حسن علیکم, تمہارے اوپر بخیلی کرتے ہوئے, اس کا ایک معنی یہ ہے کہ خندق کھودنے کے کام میں خود بھی مدد نہیں کرتے, دوسرا معنی یہ ہے کہ اللہ کی راہ میں خرچ نہیں کرتے بخیلی کرتے, تیسرا معنی یہ ہے کہ تمہارے ساتھ مل جل کر کے دشمنوں کے ساتھ مقابلہ اور جنگ نہیں کرتے. تینوں طرح کی بخیلی لالچ ان کے اندر موجود تھی. فیضا جال خوف رأيتهم ينظرون إليك تدور أعينهم الذي يغشى عليه من الموت,